94 MHz कृष्णसार जत्तिकै तेज। अब प्रस्तुत छ पश्चिम डायरी।
नमस्कार, कृष्णसार एफएम 94 MHz को बिहानी प्रस्तुति पश्चिम डायरीमा लक्ष्मी गौडेल र सावित्री गिरीको हार्दिक स्वागत छ। पश्चिम नेपालका प्रमुख खबरहरूको संगालो पश्चिम डायरीको शुरूमा मुख्य खबरका शीर्षकहरू।
मुख्य खबर शीर्षकका साथमा एनआईसी एशिया बैंक लिमिटेड। एनआईसी
एशिया बैंक पनि साथी पनि।
10 गजाका सीमा स्तम्भ भारतीय सुरक्षाकर्मीले उल्लेखपछि बाँकेमा विवाद चुलिँदै कञ्चनपुरको पुनर्वास नाका सुचारू गर्न व्यवसायीहरूको दबाव।
कर्णाली र गेरुवा नदीमा निर्माणाधीन तटबन्धको बर्दिया प्रशासनद्वारा छानबिन शुरू। अछामको मध्य पहाड़ी लोकमार्ग अन्तर्गत पर्ने सड़क खण्ड निर्माणमा तीव्रता।
प्युठानमा विद्युत अनियमितता हटाउन सब स्टेशन निर्माण गरिँदै निजी क्षेत्रको लगानीमा बझाङमा कालंगा जलविद्युत आयोजना निर्माण शुरू।
र रुकुममा सोलर प्रविधि मार्फत जडित मोटर बिग्रन्दा खानेपानीको समस्या।
अलिकति पैसा जम्मा भइरहेको थियो, नियमित र आकर्षक ब्याज पाउने ब्याङ्क खोजेको, कुन ब्याङ्कमा राखौँ राखौँ?
त्यही त, ब्याज दर फरक भइराखेको हुन्छ, धेरै ब्याज खोज्दा सामान्य गुम्ने हो कि? नियमित र आकर्षक ब्याज पाउने ब्याङ्क खोजेको।
अब अल्मलिने कामै छैन नि, भरपर्दो र विश्वासिलो आकर्षक ब्याज पनि पाइने नेपालको पहिलो ब्याङ्क नेपाल बैङ्क लिमिटेडमा पैसा राखेर ढुक्क हुने।
नेपाल बैङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
अन्तर्राष्ट्रिय प्रविधि र डिजाइनको साथमा टिसा ज्वेल्स एन्ड डायमन्ड्स प्रस्तुत गर्दछ पारम्परिक सुनका गहनाहरू।
अब तपाईँको सहर नेपालगञ्ज 4 त्रिवेणी मोडको सञ्जीत ज्वेलर्समा पनि। सम्पर्क नम्बर 081523128।
पश्चिम डायरीको शुरूमा 3% ल्याए मात्र राष्ट्रिय दल हुने प्रसंग छ। प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ 3% मत नल्याउने र प्रत्यक्षतर्फ 1 सीट पनि नजित्ने दलले राष्ट्रिय दलको मान्यता नपाउने भएका छन्। संसदद्वारा हिजो पारित राजनीतिक दल सम्बन्धी विधेयकमा प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा 3% मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली प्रत्यक्षतर्फ 1 सीट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको रूपमा मान्यता प्राप्त गर्ने व्यवस्था छ। राजनैतिक दल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक 2073 विधेयक हिजो संसदले पारित गरेको हो। दुर्गा दुलालले नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
नेपाल र भारतबीच भएको 1950 शान्ति तथा मैत्री सन्धिले त्यसैलाई पूरै वैधानिकता दिएको छ। त्यस सन्धिको पुनः हालसम्म पुनरालोकन भएको छैन। उक्त सन्धिकै कारण नेपालले सीमा सम्बन्धी विभेदकारी अवस्थाहरू भोग्ने गरेको विश्लेषकहरूको दावी छ। नेपाल र भारत बीच 1,880 किलोमिटर खुल्ला सीमाना जोड़िएको छ। सीमा छुट्याउनको लागि 8,553 सीमा स्तम्भहरू गाड़िएका छन्। तर 10 गजामा रहेका सीमा स्तम्भहरू भारतीय सुरक्षाकर्मी वा स्थानीय कृषकले उखेलेर फालेका घटना बीच बाँकेमा पनि त्यस्ता विवादका सम्भावनाहरू देखा पर्न थालेका छन्। सीमा सुरक्षा कार्यालय बाँकेका प्रमुख एसपी राजु अधिकारीले बाँकेमा 65 किलोमिटर सीमा क्षेत्रमा 307 स्तम्भहरू गाडिएको बताउनुभयो। नेपाल भारत छुट्याउने मुख्य र सहायक सीमा स्तम्भहरू राप्ती नदीले कटान गरेपछि छाडेको स्थानमा सीमा सम्बन्धी विवाद छ। गंगापुर गाविसको दक्षिणी क्षेत्रमा राप्ती नदीले 643 स्तम्भ बगाएको सीमा सुरक्षा कार्यालयले जनाएको छ। बाँकेको पूर्वी सिमाना कटकुइया गाविसको सुइया र पश्चिम बर्दियाको सिमाना भित्र 65 किलोमिटर दायरा छ। सिमाना र पिलर सबै कटान भएको छ। कसैको जग्गा कहाँसम्म छ भन्ने नै यकिन छैन। पछि नापजाँच हुने बेलामा पनि विवाद उत्पन्न हुन्छ। राप्ती नदीले उत्तरी क्षेत्र अर्थात नेपाली भूभाग कटान गरेपछि दक्षिणी भारतीय क्षेत्रमा छोडेको जग्गामा भारतीय किसानले खेती गर्न थालेका छन्। आजको दैनिक नेपाल गोपालगंजमा खबर छ।
उता कञ्चनपुर पुनर्वास घटनाले दुई सातादेखि व्यापार व्यवसाय चौपट भएपछि सीमापारीका भारतीय व्यापारीले नाका खोल्न दबाव दिन थालेका छन्। कञ्चनपुर नाका हुँदै आयात हुने निर्माण सामग्री, दैनिक उपभोग्य वस्तु, लत्ता कपड़ा, चिनी, तेल र कस्मेटिक सामग्री पुनर्वास घटनापछि आउन सकेको छैन। नेपाल भारत सीमा निर्धारण नहुँदासम्म नाका नखोल्ने नेपाली पक्षले अडान लिएको छ। यसैबीच भारतीय सुरक्षाकर्मीको गोली लागि मृत्यु भएका गोविन्द गौतमको घटनाबारे स्थलगत अध्ययन र वस्तुस्थिति बुझ्न छ सदस्यीय संसदीय टोली हिजो कञ्चनपुर पुगेको छ। डीआर पन्तले कान्तिपुरमा खबर लेख्नु भएको छ।
कर्णालीमा निर्माण थालिएको तटबन्धमा मापदण्ड विपरीतका सामानको प्रयोग भएकोमा स्थानीयले गुनासो गरेपछि प्रशासनले छानबिन शुरू गरेको छ। प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर थापाको संयोजकत्वमा सर्वपक्षीय टोलीले हिजोदेखि छानबिन शुरू गरेको हो। कर्णाली र गेरुवा नदीमा निर्माणाधीन तटबन्धको अनुगमन शुरू गरिएको स्थानीय प्रशासनले जनाएको छ। स्थानीयले सिद्धिशाही प्रकाश कन्स्ट्रक्सनबाट निर्माण भइरहेको तटबन्धमा मापदण्ड अनुसार तारजाली र ढुङ्गा प्रयोग नगरिएको आरोप लगाएका थिए। कर्णाली नदी व्यवस्थापन कार्यालय राजापुरबाट ठेक्का कबूल गर्दा 95% मेसिन मेड जाली प्रयोग गर्नुपर्ने सम्झौता भएको थियो। दलै घाटमा निर्माण भइरहेका तटबन्धमा करिब 40% हातले बुनेका जाली प्रयोग गरिएको र ढुङ्गा पनि मापदण्ड अनुसारको आकारमा नभएको स्थानीयले बताएका छन्। कमल पन्थीले कान्तिपुरमा यो खबर लेख्नु भएको छ।
मध्य पहाड़ी लोकमार्ग अन्तर्गत अछाममा पर्ने सड़क खण्डको निर्माणको कामले पछिल्लो समयमा तीव्रता लिएको छ। निर्माण 2076 वैशाख 15 भित्रमा सक्ने गरी ठेक्का जिम्मा दिएपछि कामले गति लिएको हो। आगामी 3 वर्षभित्र कालोपत्रे गर्ने ठेक्का अन्तर्गत काम शुरू भएपछि हाल सड़क निर्माण छिटो गतिमा भइरहेको छ। अछाप खण्डमा पर्ने 59 किलोमिटर सड़कलाई 4 खण्डमा विभाजन गरेर काम अघि बढ़ाइएको हो। कालिका स्थान गाविसको बेलखेतदेखि विनायकसम्मको 15 किलोमिटर सड़कको कालोपत्रे गर्ने जिम्मा ओसिस गंगेत्री निर्माण सेवाले पाएको छ। मेनुका ढुंगानाले कान्तिपुरमा खबर लेख्नु भएको छ।
गाउँभन्दा 1080 मिटर तल जोगी नेटा खोलाबाट सोलर प्राविधि मार्फत खानेपानी तानेर उपयोग गरिरहेका चौरजारी नगरपालिका 11 जोगी नेटा बासीको पानी तान्ने मोटर बिग्रिएपछि 20 दिनदेखि पानीबाट हुने सबै कामकाज प्रभावित बनेको छ। आयोजनाको दुई मध्ये एउटा मोटर बिग्रिएपछि समस्या शुरू भएको स्थानीयले बताएका छन्। सोलर मार्फत दुई मोटरले पानी तान्ने गरे पनि एउटा बिग्रिँदा आपूर्ति धान्न समस्या भएको छ। यो खबर रुकुमको हो। आजको कान्तिपुरमा खबर छ।
नियमित रूपमा विद्युत आपूर्तिमा समस्या देखिएपछि समाधानका लागि प्युठान नगरपालिका 8 स्थित धर्मावती दम्तीमा सब स्टेशन निर्माण कार्य भइरहेको छ। झिमरुक जलविद्युत आयोजना जिल्लाभित्रै भए पनि सब स्टेशन नहुँदा जिल्लावासीले विद्युत आपूर्तिको समस्या झेल्दै आएका थिए। उद्योगिक व्यवसायीले विद्युत आपूर्तिमा समस्या हुँदा समस्या भोग्नु परिरहेको छ। प्युठान उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानुराम न्यौपानेले भन्नुभयो, आफ्नै जिल्लामा पर्याप्त विद्युत उत्पादन भइरहेको छ, यसले विद्युत उपयोग बढ़ाउन मदत पुग्ने आशा लिएका छौं। सब स्टेशन नहुँदा साँझ पखको समयमा विद्युत आपूर्तिमा नियमित समस्या आउने गरेको बिजुवारका फर्निचर व्यवसायी गोविन्द कार्कीले गुनासो गर्नुभयो। केशर रोकाले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ। पश्चिम डायरीमा स्थानीय निर्वाचनमा एमालेको उम्मेद्वारी छनौटको तयारी।
नेकपा एमाले जनताका बीचमा लोकप्रिय, जनताको भावना जितेका, इमान्दार, असल र जनताले पत्याएका त्यस्ता मान्छेलाई नेकपा एमाले प्रतिनिधि बनाउँछ।
लगायतका सामग्रीहरू सुनाउन बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
निशुल्क प्लास्टिक सर्जरी सम्बन्धी सूचना।
बीएनबी अस्पताल प्लास्टिक सर्जरी विभागमा जन्मदै ओठ तथा तालु फाटेकाहरूका साथै अपरेशन भइसकेका तर ओठ नाक नमिलेका, गिजामा प्वाल भएकाहरूका लागि निशुल्क प्लास्टिक सर्जरी भइरहेको सबैमा सूचित गरिन्छ।
साथै बिरामी तथा एकजना कुरुवालाई आउने जाने भाडा र बस्ने खाने निशुल्क व्यवस्था गरिएकाले मौकाको फाइदा उठाउनु हुन सबैमा अनुरोध छ।
सम्पर्क बीएनबी अस्पताल प्लास्टिक सर्जरी विभाग ग्वारको ललितपुर। फोन नम्बर 01-55-34-663 र 98-011-34-673।
होइन ए दाई, शैक्षिक सत्र पनि सुरु हुन थालिसक्यो, छोरा छोरी पनि ठुला भए, असल शिक्षा दिने विद्यालय नै फेला पार्न सकिन मैले त।
किन चिन्ता लिन्छु बहिनी, जिल्लाकै क वर्गमा पर्न सफल सैनिक आवासीय महाविद्यालय छँदैछ नि।
होइन के छ र त्यस्तो सैनिक आवासीय महाविद्यालयमा?
आधुनिक र भव्यतम शैक्षिक प्रशासनिक तथा आवासीय संरचनाहरूमा सुविधा सम्पन्न छ। त्यति मात्र हो र, छोराहरूका लागि त सुविधा सम्पन्न आवास गृह छ। शिक्षाका आधुनिक चिन्तनहरू प्रति सचेत टिचिङ फ्याकल्टी, नन टिचिङ, एडमिनिस्ट्रेटिभ र प्यास्ट्रोल टिम पनि छ। बन्द हडतालमा पनि बिना अवरोध विद्यालय सञ्चालन हुन्छ। त्यति मात्र कहाँ हो र, विद्यालय अवधिभर अङ्ग्रेजी भाषामा पढाइ हुन्छ। प्रवेशिका परीक्षामा हालसम्म उत्कृष्ट अङ्क सहित 100% नतिजा निकाल्न सफल छ। सैनिक कल्याणकारी कोषबाट सञ्चालित यस सैनिक आवासीय महाविद्यालय मंगलगढ़ी सुर्खेतमा शैक्षिक सत्र 2074 लागि निश्चित कोठामा कक्षा 4 सैनिक तथा गैर सैनिक विद्यार्थीहरूका लागि भर्ना खुल्यो।
भर्ना कार्यक्रम आवेदन फारम वितरण यही चैत 1 गतेदेखि 15 गतेसम्म, प्रवेश परीक्षा लिखित यही चैत 19 गते, अन्तर्वार्ता यही चैत 25, 27 र 28 गते, अन्तिम नतिजा प्रकाशन यही चैत 30 गते।
प्रिन्सिपलको कार्यालय सैनिक आवासीय महाविद्यालय मंगलगढ़ी सुर्खेत।
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाके, हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आईभीपी, यूभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदूर, रिक्सा मजदूरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जात तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाके,
फोन नम्बर 081414007 र 98482363999।
प्रस्तुत छ विश्वविख्यात अमेरिकन ब्रान्ड इनफोकसका आकर्षक तथा भरपर्दो स्मार्टफोनहरू। इनफोकसका स्मार्टफोनहरू विश्वकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स निर्माता कम्पनी फक्सकनद्वारा निर्माण हुने भएकाले ढुक्क भई आज खरिद गरी लेटेस्ट प्रविधिको उपयोग गर्नुहोस्। नजिकैको मोबाइल विक्रेतामा आजै सम्पर्क गर्नुहोस्। इनफोकस, कीप योर लाइफ अलवेज इन फोकस।
नेपालगञ्जका लागि आधिकारिक विक्रेता ग्लोबल ट्रेडिङ नेपालगञ्ज, सम्पर्क नम्बर 98582580877।
वाओ, तिम्रो घरमा कस्तो राम्रो इलेक्ट्रोनिक आइटमहरू!
कान्तिपुर इलेक्ट्रोनिक्सबाट ल्याएको नि। ए, एउटा कुरा सुन न, आज मेरो बुढाले एकजना दिदीलाई भेट्नु भयो रहेछ, इलेक्ट्रोनिक सामानको लागि बहुता लिनु भएको रहेछ, कहाँ जाने भनेर सोध्दै हुनुहुन्थ्यो, उहाँले घरको एड्रेस पो दिनुभएछ, कतै तिमीलाई त होइन,
मै त हो नि।
त्यसो भए कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबेको चोकमा जाऊ है, त्यहाँ इलेक्ट्रोनिक सामान किन्नु परे परामर्श पनि दिइन्छ है।
हजुर, कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबेको चोक, होलसेल तथा फुटकर विक्रेता, कुनै पनि ब्रान्डका इलेक्ट्रोनिक सामानहरूको थोक तथा फुटकर बजार अब एउटै ठाउँमा। स्तरीय घडी, क्यामेरा, साउन्ड रेकर्डर, स्पिकर, मोबाइल, एलईडी टिभी, फ्रिज, विदेशी ब्रान्डका साउन्ड सिस्टम, मोबाइल एसेसरिज, आइफोन 7, 7 प्लस, ल्यापटप, साथै स्यामसुङ, सोनी, स्काईबर्थ, डिस होम डिलर र बजारमा चाहिए भन्दा सस्तो र सुपथ मूल्यमा उपलब्ध छ। झुकिन र ठगिन नपर्ने एकमात्र स्थान कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबिक चोक, सम्पर्क नम्बर 081520615।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी krishnasarfm.org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी, छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा मध्य तथा तराईका जिल्लामा चुनावी चहल पहल बढ़ेको छ। मतदातालाई आफ्नो पकड़मा पार्न राजनीतिक दलहरू भेला र अन्तर्क्रियामा जुटेका छन्। स्थानीय निर्वाचनमा एमालेको उम्मेद्वारी छनौटको तयारी लगायतका विषयमा कुराकानी गर्दै नेकपा एमाले बाँकेका अध्यक्ष अशोक कोइराला,
हामीले चुनावी प्रचार प्रसार गरिराख्नुपर्ने एमालेलाई अहिले आवश्यकता छैन, किनभने नेकपा एमालेको गएको सरकारले गरेका जुन लोकप्रिय कामहरू छन् त्यो नै हाम्रो चुनावको प्रचार हो र हाम्रो पार्टीले 4 महिने अभियान संविधान कार्यान्वयनको लागि अभियान 2073 सञ्चालन गर्यो, जो 4 महिनासम्म हामी जनताका घर दैलोमा थियौं र त्यसको अन्त्य गर्ने क्रममा नेकपा एमाले तराईमा नेकपा एमालेलाई जुन तराईका जनताका विरोधी देखाउने प्रयत्न गरियो त्यो कुरा के हो भन्ने कुरा नेकपा एमाले मेचीको काँक्रोभित्रबाट शुरू गरेर यसको समापन सुर्खेतमा गएर गर्यो। सुन्नु न यो निर्वाचन स्थानीय निकायको निर्वाचनको घोषणा नै एमालेको यो जनदबावले भएको। अहिले पनि सरकार अझै पनि यसलाई निर्वाचन नगर्ने खालको चाहिँ उसले षड्यन्त्र योजना बनाउँदै हाम्रो त अहिले पनि जोड छ कि जनता 20 वर्ष भयो स्थानीय निकायको चाहिँ निर्वाचन नभएको यसले देशलाई अस्थिरतातिर देशलाई अस्तव्यस्ततिर निर्माण विकासका मा असाध्य कम पैसाको दुरुपयोग भइरहेको यस्तो अवस्थामा नेकपा एमालेकै दबावले यो स्थानीय निकायको निर्वाचन घोषणा भएको हो।
एमाले कस्ता जनप्रतिनिधिलाई उठाउँदैछ?
हैन, नेकपा एमाले जनताका बीचमा लोकप्रिय जनताको भावना जितेका इमानदार असल र जनताले पत्याएका त्यस्ता मान्छेलाई नेकपा एमाले प्रतिनिधि बनाउँछ। नेकपा एमाले विवादास्पद खाली चुनाव जित्नका लागि आफ्ना उम्मेद्वारहरू त्यो ठाउँमा लाँदैन।
अब यो भनिदिनुस् चुनावको माहौल बनेकै हो त?
चुनावको माहौल अझै पूर्ण रूपमा सरकार बनाउने पक्षमा देखिएको छैन तर नेकपा एमालेको दबावले जनताको दबावले र स्थानीय निकायको निर्वाचन 20 वर्ष जमै नभएका कारणले जनताको दबावले चाहिँ निर्वाचन अब हुन्छ नै भन्ने कुराको बाटोमा अगाडि बढेको।
नागरिकहरूले अझै पनि आशंका गरिरहेका छन् एक थरी पार्टीले चुनावै हुन दिन्नौ बहिष्कार गर्छौ भनेर भनेका भनी छन्। अब कसरी चुनाव लाग्छ
यसमा के छ भन्नुहुन्छ भने अरू पनि त्यस्ता अरू थुप्रै चाहिँ पार्टीहरू थिए चुनावै हुन दिन्न भनेका थिए। हेर्नुहोस् चुनाव भनेको त यस्तो चिज हो हिँडेपछि हिँड्यो जो छुट्यो त्यो फेर फर्के चढेर आउनु फेरि 5 वर्ष कुर्नुपर्छ। त्यसो हुँदाखेरि मलाई लाग्छ उहाँहरूले पनि यो अलिकति चाहिँ सरकारलाई दबावमूलक कुरा गरेको होला तर चुनावबाटै भाग्नुहुन्छ भन्ने त मलाई लाग्दैन। तर भाग्नुभयो भने उहाँहरू छुट्नुहुन्छ जनताको बीचमा उहाँहरूको सम्बन्ध टुट्छ र जुन पार्टीहरूले जनताबाट चाहिँ अलिकति हामी चाहिँ बहिष्कृत हुन्छौँ कि जनताको मन जित्न सक्दैनौँ कि संविधान सभाको निर्वाचनमा हामीलाई जनताले पत्याएनन् त्यही परिणाम हामीले स्थानीय निकाय निर्वाचनमा आउँछ कि भनेर डराएर पनि उहाँहरूको चाहिँ यो मनोबलको कारणले गरे होला।
जस्तो अब निर्वाचन आउन 53 दिन अब बाँकी छ सबै निकायमा कामहरू हुनु पर्थ्यो तयारी हुनु पर्थ्यो त्यो छ
होइन सरकारले गर्नुपर्ने कामहरूमा अझै कमी छ। सरकारले अझै भरिसके म तपाईँलाई भन्दैछु सरकार अझै पनि निर्वाचनमा जुन देश एमालेमय बनेको छ यसबाट सरकार डराएको सरकारमा संलग्न अरू पार्टीहरू डराएका र अरू तराई मूलका पार्टीहरूले पनि जुन एमाले चाहिँ तराईन विरोधी हो भन्ने कुरा थियो त्यो जनताको लाखौं लाख जनताको चाहिँ जुन सहभागिता रह्यो त्यसले पनि त्यो कुरालाई खण्डन गर्यो। नेपालगंजमा 20-30 हजार जनताको जुन उपस्थिति रह्यो त्यो उपस्थितिले त्यत्रो बन्दका बावजुद त्यस्ता खालका विभिन्न खालका घरघटनाका बावजुद जनताको जुन उपस्थिति रह्यो जनताकै भावना जित्नुपर्छ। उहाँहरूले जे जे कुराहरू अहिले उठाइराख्नु भएको छ हामीले भनिरहेका छौँ संविधान भोलिको संसदको निर्वाचनमा जानुहोस् दया ल्याउनुहोस् तपाईँहरूले आफ्नो अनुकूलको संविधान संशोधन गर्नुहोस् न त्यसमा हामीले भोलि विरोध गरेर हुन्छ हामी कुनै हालत दिने विरोध गर्दैनौँ। त्यो
अब अन्त्यमा के भन्नुहुन्छ
निर्वाचन जसरी पनि गराउनु पर्ने आज चाहिँ 20 वर्ष भइसक्यो जनता आफ्ना प्रतिनिधिदेखि टाढिएका छन् विकास निर्माणदेखि टाढिएका छन् आएको पैसाको दुरुपयोग भएको छ यस्तो स्थितिका बीचमा यो बहिष्कार गर्ने बिथोल्छौँ भन्ने यस्तालाई चाहिँ कडा जवाफ दिनुपर्छ भनेर मैले चाहिँ आम जनतालाई आह्वान गर्न चाहन्छु।
नेकपा एमाले बाँकेका अध्यक्ष अशोक कोइराला। बाँकेको शमशेरगंज 9 पार्वतीपुरमा कार दुर्घटना हुँदा चालक नेपालगंज 1 का 28 वर्षीय मोहम्मद साली खाँको मृत्यु भयो। कोहलपुरबाट नेपालगंजतर्फ जाँदै गरेको बा 12C2072 नम्बरको सुजुकी कार तीव्र गतिका कारण चारलेन सड़कको डिभाइडरमा ठोकिएर विपरीत दिशामा गई ठोकिएको थियो। प्रति घण्टा करिब 90 किलोमिटरको गतिमा रहेको कार अनियन्त्रित भई विपरीत दिशाको सड़क नालामा खसेको थियो। सात अघि फागुन 30 गते नेपालगंज खजुरा सड़क खण्डमा 2 वटा मोटरसाइकल एक आपसमा ठोकिँदा 2 जनाको मृत्यु भयो। चौडा सड़कका तीव्र गतिमा रहेका मोटरसाइकल मोड़मा ठोकिँदा ओडरापुर 4 का सूरज रेग्मी र भारत बहराइज शिवका खादिन कबडियाको मृत्यु भयो। 8 महिना अवधिमा 53 दुर्घटना 31 को मृत्यु र 59 गम्भीर घाइते छन्। आजको नागरिक पश्चिमेलीमा टेकेन्द्र बस्यालले यो खबर लेख्नु भएको छ।
निजी क्षेत्रको लगानीमा निर्माण गरिन लागेको 65 मेगावाट क्षमताको कालंगा जलविद्युत आयोजनाको निर्माण कार्य शुरू भएको छ। यो बझाङको खबर हो। हिजो एक कार्यक्रम आयोजना गरी बझाङको बुंगल क्षेत्रको कालंगा गाड भन्ने आयोजनाको सुरुङ खन्न थालिएको हो। नेपाली सेना र प्रहरीको सहयोगमा विस्फोट गराएर आयोजनाको 3 किलोमिटर लामो सुरुङ खन्न थालिएको हो। 3 वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य छ। जगत खड्काले नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
ग्रामीण भेगका नदी तथा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रम बढेको छ। स्थानीय प्रशासनको लापरवाही र सरकारवालाको गैर जिम्मेवारले नदी तथा खोलामा करेन्ट लगाउँदा माछाका प्रजाति नै सखाफ हुने अवस्थामा पुगेका छन्। नदी तथा खोलामा खुलेआम करेन्ट लगाइदा प्रहरी र अन्य निकायले चासो नदिएको स्थानीयले दुखेसो पोखेका छन्। सोलारबाट नदी तथा खोलामा करेन्ट छाडिने लहका बद्री पन्तले जानकारी दिनुभयो। जनक केसीले यो खबर लेख्नु भएको छ।
सुर्खेत दशरथपुरकी चन्द्रावती थापा नाम परिवर्तनले 16 वर्षकी उमेरमा विवाह गर्नुभयो। बिहेको एक वर्षमै उहाँले बच्चा पनि जन्माउनुभयो। सुत्केरी अवस्थामा घर मेलापातको काममा उहाँलाई खटिनै पर्थ्यो। सुत्केरी अवस्थामा वन मेलापात गरियो। वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा 47 वर्षीय उहाँले आफ्नो वेदना पोख्नुभयो। अहिलेको जस्तो त्यति बेला धेरै कुरा बुझिएन। आलो सुत्केरीमै गाह्रो बारी बोकियो। त्यसै बेलै आङ खसिरहेको छ। उहाँ त एक प्रतिनिधि पात्र मात्र हुनुहुन्छ। सुर्खेतका ग्रामीण भेग मात्र नभई वीरेन्द्रनगर उपत्यका महिला समेत पाठेघर आङ खस्ने समस्याले पीड़ित नै छन्। त्योभन्दा बढ़ी परिवारबाट तिरस्कृत र श्रीमानबाट परित्याग हुनुपर्दा उनीहरूमा बेचाइन्छ। प्रकाश अधिकारीले कान्तिपुरमा खबर लेख्नु भएको छ। पश्चिम डायरीमा मधेस केन्द्रीय दलहरूलाई निर्वाचनमा ल्याउने बारे जनधारणा।
उहाँको जायज माग के हो? त्यो माग सम्बोधन गरेर उहाँलाई समेटेर निर्वाचनमा गए भने सबैको लागि राम्रो हुन्छ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
निशुल्क स्वास्थ्य चेक जाँच सञ्चालन हुने बारेमा सूचना।
जय बागेश्वरी पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर कोलपुरको शुभारम्भको अवसरमा यही मिति 2073 चैत्र 12 गते स्त्री रोग तथा फिजिसियन विशेषज्ञ डाक्टरद्वारा निशुल्क स्वास्थ्य जाँच, सादा भिडियो एक्सरे, ल्याब सेवा निशुल्क सञ्चालन हुन गइरहेको जानकारी गराइन्छ।
निशुल्क प्रदान गर्ने स्त्री रोग सेवाहरू तल्लो पेट दुख्ने, गनाउने पानी बग्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने, यौनाङ्ग वरिपरि घाउ आउने, महिनावारी गडबडी, बाजोपन महिनावारीको समय धेरै रगत बग्ने र गर्भवतन सम्बन्धी सेवाहरू। निशुल्क फिजिसियन सेवाहरू ब्लड प्रेसर, मधुमेह, दम खोकी, ग्यास्ट्रिक अल्सर, खाना मन नलाग्ने, अपच, नसा झमझमाउने, हातखुट्टा पोल्ने, सुनिने, निन्द्रा नलाग्ने, छिनछिनमा पिसाब लाग्ने, बिस्तरामा पिसाब फेर्ने, ढाड कम्मर दुख्ने।
स्थान कोहलपुर 10 त्रिभुवन उच्च माविदेखि 300 मिटर बजार तर्फ। फोन नम्बर 81-542-252, मोबाइल नम्बर 98-483-523 र 98-570-3509।
साथै चैत्र 19 गते शहीद गंगालाल हृदय रोग उपचार केन्द्रका मुटु रोग विशेषज्ञ डाक्टर आउने हुँदा मुटुका रोगीले समयमै सम्पर्क गर्न हुन अनुरोध गरिन्छ।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर धम्बोजी नेपालगंज।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खोलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 081-528-011-528-012।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। अब बाँकी खबर। सरकारले तोकेको स्थानीय निर्वाचनको मिति नजिकै आउन लाग्दा समेत मधेस केन्द्रित दलहरू निर्वाचनमा सहभागी नहुने प्रतिक्रिया दिइरहेका छन्। चुनाव बहिष्कार गरेका दलहरूले संविधान संशोधन नभएसम्म निर्वाचनमा भाग नलिने बताएका छन्। मधेस केन्द्रित पार्टीहरूलाई निर्वाचनमा ल्याउन के गर्नुपर्ला? सुनौ विभिन्न क्षेत्रका व्यक्तिहरूको भनाईसहित शम्भु प्रसाद थारूले संकलन गर्नुभएको नागरिक आवाज।
दिपेन बहादुर सिंह हो। मधेसमा सम्पूर्ण मधेसवादी दलै आन्दोलित छन्। कम्तीमा सरकारको दायित्व के हो? उहाँको जायज माग के हो? त्यो माग सम्बोधन गरेर उहाँलाई समेटेर निर्वाचनमा गए भने सबैको लागि राम्रो हुन्छ।
दीपक कुमार चौधरी, मेन भूमिका त सरकारको हो, अब सरकारले कसरी हुन्छ, के गरेर हुन्छ, जे जस्तो गरेर हुन्छ उनलाई सम्झाइ बुझाइकन निर्वाचनमा ल्याए झन् राम्रो हुन्छ मलाई लाग्छ।
तेज विक्रम शाह, मधेस केन्द्रीय दलहरूले पनि यो बुझ्नुपर्छ कि देश रह्यो भने हामी सबै रहन्छौ, त्यसकारण उनीहरूले पनि आफ्नो डिमाण्ड गर्दाखेरि माग गर्दाखेरि केही कुराहरूमा केही छोड्दै र केही कुराहरू लिँदै गरेर एउटा कम्प्रोमाइज सम्झौतामा जानुपर्छ र यो देशमा शान्ति रहोस्, स्थिरता रहोस्।
बलराम शर्मा, मधेसवादी दलहरूले जायज जुन माग मागेका छन् त्यो मागलाई संविधान संशोधन गरेर भए पनि उहाँहरूलाई सहभागिता गराई जसरी पनि निर्वाचन ल्याउने पहल नेपाल सरकारले गर्नुपर्छ।
लक्ष्मी बस्नेत, उहाँहरूलाई निर्वाचनमा ल्याउनको लागि त सबै दलहरू जुटेर उहाँहरूको के माग छ, जायज माग छ भने पूरा गरिदिनु पर्यो, अब त्यस्तै अजायज माग छ भने अब के गरेर हुन्छ, उहाँहरूको मन बुझाएर जसरी हुन्छ निर्वाचनमा ल्याउने प्रयास गर्नु पर्यो।
हरिनारायण बनिया, उहाँहरूको माग चाहिँ पूरा गर्नुपर्ने हुन्छ, माग पूरा भएन भने उहाँहरूको आकांक्षा पनि मर्छ, उहाँहरूको आत्मीयता जो हामी नेपाली हौ भन्ने चाहिँ विचारधारा पनि मर्दै जान्छ, सबैलाई लिएर हिँड्नु पर्ने हुन्छ उहाँहरूले पनि, त्यसले गर्दाखेरि चाहिँ उहाँको माग नहुँदासम्म चुनावमा आउने अलिकति गाह्रै देखिरहेको छु मैले।
मैमुना सिद्दिक, प्रथम त उहाँको मागलाई सम्बोधन गर्नु पर्यो र त्यो संविधानमा आउनको लागि सरकारले नै तिनीहरू साथमा बसेर एउटा समझदारी गर्नु पर्यो।
निर्वाचन आयोगले विधानबाट हिन्दू राष्ट्र र राजसत्ता भन्ने शब्द हटाउने निर्णयपछि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सड़क आन्दोलनलाई जारी राखेको छ। त्यसक्रममा राप्रपा बाँकेले हिजो साँझ मशाल जुलुस समेत प्रदर्शन गरेको छ। कारकादोबाट शुरू भएको मशाल जुलुस धम्बोजी चोकमा आएर समापन भएको थियो। यस्तै प्रकोपको बेला प्रभावित जनसमुदायलाई शुद्ध खानेपानीको उपलब्ध ताका लागि पानी प्रशोधन इकाई किट नेपालगंज उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ। आजको दैनिक नेपालगंजमा खबर छ।
नेपालगंजमा हिजोदेखि पाँच दिने सहकारी व्यवस्थापन सम्बन्धी तालिम शुरू भएको छ। जिल्ला सहकारी संघ बाँकेको आयोजना र जीआईजेडको आर्थिक सहयोगमा सहकारी तालिम शुरू भएको हो। बाँकेका विभिन्न स्थानमा विद्युत चोरी गर्ने छ जना हिजो पक्राउ परेका छन्। नेपाल विद्युत प्राधिकरण नेपालगंज वितरण केन्द्रले सुहावट नियन्त्रण कार्य अन्तर्गत पुरैना र कम्दीबाट विद्युत चोरी गर्ने छ जनालाई पक्राउ गरेको हो। यसैबीच बाँकेमा नेपाल बेसबल तथा सफ्टबल संघ गठन गरिएको छ। हिजो कोहलपुरमा भएको एक भेलाले राजु तामाङको अध्यक्षतामा नेपाल बेसबल तथा सफ्टबल संघ बाँके गठन गरेको हो। महेन्द्र बहुमुखी क्याम्पसमा हिजो एक दिने शोधपत्र सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। त्रिभुवन विश्वविद्यालयका शिक्षाका केन्द्रीय विभाग किर्तिपुरका प्रोफेसर डाक्टर बाल मुकुन्द भण्डारीले अभिमुखीकरणमा शोधपत्रका विषयमा प्रशिक्षण दिनुभएको थियो। मिशन टुडेमा खबर प्रकाशित छन्।
पुलु नार्थपुर र सेरिका बर्थिङ सेन्टरलाई केयर नेपालले उपकरण सहयोग गरेको छ। संस्थाले रक्तचाप मापन गर्ने सेट भिडियो एक्सरे सक्सन मेसिन बच्चा तौलने मेसिन लगायत निशुल्क उपलब्ध गराएको हो। यो मुगुको खबर हो, कान्तिपुरमा खबर छ।
राष्ट्रिय जनावर गाई काटेर खाएको न्युमा रूकुममा युवकको हत्या गरिएको छ। कुल सातका 22 वर्षे गोरे विकलाई स्थानीय युवाले हत्या गरेका हुन्। मृतक गोरेले चरनका लागि जंगलमा गएको गाईलाई काटेको भन्दै उनीहरूले कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ।
पश्चिम डायरीमा अब नागरिक मत। नागरिक मतमा हामीले लगातार स्थानीय निर्वाचनको सन्दर्भ उठाइरहेका छौं। अब हुने स्थानीय निर्वाचनका विषयमा नेपालगंजका पुष्पानन्द गिरीको विचार।
शान्तिपूर्ण वातावरणमा बनाउने पहल सरकारले गर्नुपर्छ। यो निर्वाचन अत्यन्त महत्वपूर्ण छ, लोकतन्त्रको मुटु हो। लोकतन्त्रको जग तल्लो तहसम्म लोकतन्त्र स्थापित गर्नको लागि स्थानीय निकायको निर्वाचन अत्यन्त आवश्यकता रहन्छ। लोकतन्त्रको मुटु नै निर्वाचन भएको हुनाले र अझ स्थानीय निकायको निर्वाचन अति महत्वपूर्ण। जनप्रतिनिधि विहीन भएको 19 वर्ष भयो स्थानीय निकाय। कर्मचारीको भरमा स्थानीय निकाय सञ्चालित छ, जसले गर्दा विकास निर्माणका कामहरू मुलुकमा थातिरहेका छन्। जनताका समस्याहरू यो स्थानीय निकाय मार्फत सिंहदरबारभित्र रहेका, जिल्लाभित्र रहेका धेरै अधिकारहरू वर्तमान संविधानले स्थानीय निकायलाई दिएको हामीले महसुस गरेका छौं। जनताका ती अधिकारहरू जनताले उपभोग गर्नका लागि पनि स्थानीय निकायको निर्वाचन अपरिहार्य छ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। विदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
10 गजाका सीमा स्तम्भ भारतीय सुरक्षा कर्मीले उखेलेपछि बाँकेमा विवाद चुलिँदै कञ्चनपुरको पुनर्वास नाका सुचारू गर्न भारतीय व्यवसायीहरूको दबाव।
कर्णाली र गेरुवा नदीमा निर्माणाधीन तटबन्धको बर्दिया प्रशासनद्वारा छानबिन शुरू। अछामको मध्य पहाडी लोकमार्ग अन्तर्गत पर्ने सुरखण्ड निर्माणमा तीव्रता।
प्युठानमा विद्युत अनियमितता हटाउन सब स्टेशन निर्माण गरिँदै निजी क्षेत्रको लगानीमा बझाङमा कालंगा जलविद्युत आयोजना निर्माण शुरू।
र रुकुममा सोलर प्रविधि मार्फत जडित मोटर बिग्रदा खानेपानीको समस्या।
पश्चिम डायरी कृष्णसार एफएम .org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ।
हवस् त, प्राविधिक सहयोगी गोपीसँगै लक्ष्मी र म सावित्री विदा हुन्छौ। आज चैत्र 10 गते बिहिबार, मार्च 23 तारिक, स्थानीय निर्वाचन आउन अब 53 दिन बाँकी। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
यो तरङ्ग रेडियो कृष्ण सारको हो।
कृष्ण सार एफएम हो, यो कृष्ण सार।